Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
कर्णाली प्रदेशका शिक्षकहरूले सामाजिक विकास मन्त्रालयलाई 26 बुधे मागपत्र बुझाए। प्रादेशिक शिक्षक अस्पताल गठन गर्न माग।
डाक्टर केसीको माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले सरकारलाई दिएको 72 घण्टे अल्टिमेटम सकियो। देशभर आन्दोलन थाल्ने संघको चेतावनी।
कोहलपुर पूर्ण खोपयुक्त नगर घोषणा। नेपालगंजका 14 वटा चोकमा 57 सीसी क्यामेरा जडान।
र फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश, बेल्जियम 1-0 पराजित। हिमाल पहाड़ तराई कोही छैन पराई। बिहानको भेरी खबरबाट सन्तोष बेसी र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयलाई 26 बुधे माग पत्र बुझाएको छ। शिक्षक महासंघको टोलीले कर्णालीका सामाजिक विकास मन्त्री दल रावललाई शिक्षकहरूको हितमा रहेर ऐन नियम निर्माण गर्नुपर्ने लगायतका विविध माग राखेको हो। मागपत्रमा संघीय तथा प्रादेशिक शिक्षा ऐनमा आधारित भएर बन्नुपर्ने स्थानीय तहको ऐन, मागपत्रमा संघीय तथा प्रादेशिक शिक्षा ऐनमा आधारित भएर बन्नुपर्ने स्थानीय तहको ऐन, संघीय तथा प्रादेशिक शिक्षा ऐनभन्दा अघि नै बनाउन लागि गलत भएको भन्दै यस्ता ऐन तथा कानून बनाउने र जारी गर्न स्थानीय तहलाई रोक्नुपर्ने उल्लेख गरिएको छ। मागपत्रमा कम्तीमा 10 वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामूहिक पदोन्नति गर्नुपर्ने, राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा रूपान्तरण गरी शिक्षकहरूको स्थायित्वका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग उल्लेख गरिएका छन्। यस्तै शिक्षकको सहज र सुलभ उपचारको प्रबन्ध गर्न प्रादेशिक स्तरमा शिक्षक अस्पतालको व्यवस्था गर्नुपर्ने माग छन्। आवश्यकता अनुसार कक्षागत र विषयगत दरबन्दी सिर्जना गरी राष्ट्रिय स्तरमा दरबन्दी मिलान गर्नुपर्ने, प्राविधिक धारमा कार्यरत विद्यालय शिक्षकको दरबन्दी सिर्जना गरी सेवा सत्र र सुविधाको सुनिश्चित गर्न शिक्षकहरूको माग रहेको छ। यस्तै महिला शिक्षकलाई 6 महिना प्रसूति बिदा गर्नुपर्ने र समयमा सट्टा बिदा शिक्षकको व्यवस्था गर्नुपर्ने माग रहेका छन्। मागपत्रमा शिक्षकहरूका जायज मागप्रति राज्य पनि गैर जिम्मेवार ढङ्गले प्रस्तुत हुने गरेको भन्दै विगतमा शिक्षक र राज्यबीच भएका सम्झौता तथा शिक्षा ऐनले गरेका व्यवस्थाहरूको कार्यान्वयन गर्न समेत माग गरिएको छ।
जुम्लामा अनसन र डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले सरकारलाई दिएको 72 घण्टे अल्टिमेटम हिजो सकिएको छ। 3 दिनसम्म पनि डाक्टर केसीको माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेको भन्दै आगामी कार्यक्रमबारे योजना बनाउन संघ छलफलमा जुटेको छ। डाक्टर केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरे स्वास्थ्य संस्था बन्द गराउन बाध्य हुने संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले बताउनु भएको छ। आफूहरूले उठाएको माग व्यक्तिगत नभई जनताका लागि भएको सरकारले पूरा गर्नुपर्ने उहाँको भनाइ छ। डाक्टर केसीको मागप्रति एकीबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई संघले गत आइतबार ज्ञापन पत्र बुझाएको थियो। 11 दिनको अनसन जारी रहँदा डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएकाले थप उपचारको आवश्यकता रहेको चिकित्सकले बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू कक्ष नभएकाले हाल स्पेशल केयर युनिटीमा राखी डाक्टर केसीको उपचार भइरहेको छ।
कोहलपुर नगरपालिकालाई हिजो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। नगरभित्रका 15 वटा वडामा रहेका जन्मेदेखि 23 महिना उमेर समूहका सबै बालबालिकाहरूलाई पूर्ण खोपमा खोपको पहुँचमा पुगेकाले नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो। बाँके क्षेत्र नम्बर एकका संघीय सांसद महेश्वर गहतराज अथगले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्दै आगामी वर्षहरूमा समेत यसले निरन्तरता पाउनुपर्ने जोड दिनुभयो। सांसद अथगले पूर्ण खोपयुक्त घोषणाले मात्र नपुग्ने भन्दै खोप कार्यक्रमलाई आगामी वर्षहरूमा पनि सबैको पहुँचमा पुग्ने गरी सञ्चालन गर्न आग्रह गर्नुभयो। जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले नगरपालिकालाई खोपयुक्त बनाउन सहयोग गरेकोमा नगरवासीलाई धन्यवाद दिँदै पूर्ण सरसफाईको योजनामा लाग्न अपिल गर्नुभयो। कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर राउतले सभापतित्व गर्दै कार्यक्रममा नगरभित्र कार्यरत 71 जना स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान पनि गर्नुभएको छ। नगर स्वास्थ्य शाखा कोहलपुरका पदाधिकारी तथा नगरभित्रका सञ्चालनमा रहेका स्वास्थ्य चौकीहरूलाई पनि कदरपत्रले सम्मानित गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका 6 फुलटेक्राका त्रिभुवन विश्वकर्माले मूर्ति कुद्न थालेको करिब 3 दशक पूरा भएको छ। फुलटेक्रा स्थित डीएसपी रोडको थोरै पूर्व उत्तरतिर सडक छेउमै विश्वकर्माले बनाएका मूर्तिहरू पश्चिम नेपालका विभिन्न ठाउँमा पुगेका छन्। 65 वर्षीय विश्वकर्माले विभिन्न आकृतिका मूर्ति छाड्दै त्यसैबाट आफ्नो परिवारको गुजरात चलाउनु भएको छ। यो 3 दशकको अवधिमा करिब 2500 मूर्ति बनाइसकेको बताउने मूर्ति तथा शिल्पकार विश्वकर्माले आफ्नो सिप छोराहरूलाई पनि पुस्तान्तरण गर्नुभएको छ। सुनौ नेपालगञ्ज सहकर्मी निशु जोशीले तयार पारेको यो रेडियो सामग्री।
अस्ति 2 मूर्ति भयो तपाईँको दैलेख, अब चाहिँ
यो कहाँको लागि?
छामको लागि, त्यो सरस्वतीको, त्यहाँ पनि सरस्वती मूर्ति छ।
नेपालगञ्ज फुलटेक्रा आँखा अस्पताल नजिकै रहेको घरमा चित्रकार विश्वकर्माको हरेक दिन यस्ता निष्प्राण मूर्तिमा प्राण भर्दै बित्छन्। उमेरले 65 नागिसक्नुभएका उहाँको काममा आज पनि जाँगर र फुर्ति युवा अवस्था जस्तै छ।
यही हो, बसेर बसेर आफ्नो हात खुट्टा चल्दै गर्छ, स्वास्थ्य रहन्छ।
उहाँको यो पेसा पुस्तैनी भने होइन, ठेकापट्टाको काम, इट्टाभट्टा उद्योग, बिस्कुट उत्पादन गर्ने उद्योग लगायतका विभिन्न पेसा व्यवसाय गरे पनि उहाँलाई कुनै कामबाट सफलता मिलेन। त्यसपछि उहाँले मूर्ति बनाउने कामको सुरुवात गर्नुभयो।
जागरी गरे निर्माण सेवाको, त्यसमा काम गरे, त्यहाँबाट म आफ्नो इटा भट्टा सञ्चालन गरे, बिस्कुट कारखाना पनि थियो, त्यसमा सक्सेस हुन पाइएन, त्यसैपछि बस छोड दिए काम। त्यसमा मलाई धेरै घाटा लाग्यो, त्यसपछि त्यहाँ छोडेर आफ्नो पेसामा लाग्यो।
काठमाडौँ बाहिर यस्ता खालका तालिमहरू सिकाउने ठाउँ छैन, त्यसकारण उहाँले क्यालेन्डरमा छापिएका तस्विर हेर्दै यो पेसाको सुरुवात गर्नुभयो।
अन्तरात्मा देखि बस, कुनै मेरो तालिमै छैन, मान्छे गर्नुहार हेरिहाले त्यही अनुहार तयार गरिदिन्छु म, क्यालेन्डर हेरेर त्यहीबाट आफ्नो पेसा स्टार्ट गरे।
शिव, पार्वती, सरस्वती, लक्ष्मी, गणेश लगायतका भगवानका मूर्ति बनाउनु, दिवंगत व्यक्तिहरूका शालिक निर्माण गर्नु, शिलालेखहरू बनाउनु उहाँको मुख्य काम हो। न त बिग्रेला भन्ने डर, न त नबिक्ला भन्ने चिन्ता, त्यसकारण यो पेसामा छोराहरू पनि टिक्न सहज भएको उहाँ बताउनुहुन्छ।
कुनै चिन्ता छैन, आज नै त भोलि जान्छ, जरुर छोराहरूसँग सन्तुष्ट छ, छोराहरू आफ्नो काममा लागेछन्, म आफ्नो काममा लागेछु, छोराहरू धन खुसी छन्, दुईटै छोरा काम गरिरहेछ।
साबिकका मध्य र सुदूरपश्चिममा पेसाका रूपमा मूर्तिकारहरू भए पनि उहाँको जस्तो व्यवसाय सञ्चालन गरेर बस्ने चित्रकारहरूको कमी छ, त्यसैले उहाँलाई व्यापार गर्न गाह्रो छैन। सुर्खेत, दैलेख, कालीकोट, सल्यान, मुगु, अछाम, बाजुरा लगायतका जिल्लाबाट 12 महिना मूर्ति निर्माणका लागि अर्डर आउने गरेको छ।
नेपालगञ्जदेखि तपाईँको यता सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, रोल्पा, बाजुरासम्म मेरो मूर्ति गएछ।
दशैं, तिहार, सरस्वती पूजा लगायतका चाडपर्वमा उहाँलाई मूर्ति बनाउन भ्याइ नभ्याइ हुन्छ। सबैभन्दा बढी भगवानका मूर्ति बनाउनका लागि अर्डर आउने गरेको छ। पहिले भन्दा अहिले धर्मकर्ममा आस्था गर्नेहरू बढेकाले व्यापार राम्रो भएको उहाँको भनाइ छ।
पहिले त्यति मार्जिन थिएन, बिक्री थिएन, अहिले एउटा सानो मन्दिर बनाए, त्यहाँ एउटा सानो भगवानको मूर्ति राखी छन्। पहिले चाहिँ मांसाहारी धेरै थिए, अहिले शाकाहारी बढी भएर त्यसको माग बढी भयो, पहिलेदेखि अहिले बहुत बिक्री बढी गएछ। अब पहाडतिर हेर्नुहोस्, मष्टा देउता एउटा मौलोलाई पूजा गर्छन्, बुढापाकाहरू मौलाले पूजा गर्थे, अब चाहिँ मूर्ति राखेर छोराहरू पूजा गर्छन्।
उहाँले विगत 3 दशकको अवधिमा 2500 बढी मूर्ति स्ट्याचुहरू निर्माण गरिसक्नु भएको छ। एउटा मूर्ति बनाउन 1 हप्तासम्म लाग्छ भने एउटा मूर्तिको मूल्य करिब 10,000 देखि 30,000सम्ममा बिक्री हुने गरेको छ। तर नयाँ पुस्ताले यो सिप सिक्नका लागि चासो नदेखाएको उहाँको दुखेसो छ।
कसैले बोलाए भने त्यो हुन्नन् कि म सिकाइदिउँ उसलाई पनि, कोही सिक्ने इच्छुक छैन यहाँ, अब आफ्नो सोचाइ, कसैले चाहिँ रुचि गर्दैनन्।
बेहरी खबरमा छिमेक श्रेष्ठसँगै राष्ट्रिय खबर बाँकी नै छन्, अहिले भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ यति बेला सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशका शिक्षकहरूले सामाजिक विकास मन्त्रालयलाई 26 बुधे माग पत्र बुझाए, प्रादेशिक शिक्षक अस्पताल गठन गर्न माग, डाक्टर केसीको माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले सरकारलाई दिएको 72 घन्टे अल्टिमेटम सकियो, देशभर आन्दोलन थाल्ने संघको चेतावनी लगायतका खबरहरू प्रस्तुत गरौं। अब बाँकी खबर।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको नगरसभा वडा नम्बर 7 निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन्। ठाकुरबाबा नगरपालिकाका मेयर तथा नगरसभा अध्यक्ष घननारायण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाई आफू खुसी एकलौटी ढंगले नगरसभा सञ्चालन गर्न खोजेकाले आफूले नगरसभा बहिष्कार गरेको वडा नम्बर 7 वडा अध्यक्ष पदम खड्काले जानकारी दिनुभयो। बहिष्कार गरेका जनप्रतिनिधिहरूले मेयर श्रेष्ठले एकलौरी ढंगले नगरसभा सञ्चालन गरी सभामा पेश भएको विनियोजन विधेयकमाथि छलफल नगराई पारित भएको घोषणा गरेको आरोप लगाएका छन्। विनियोजित बजेट कुन क्षेत्रमा कहाँ खर्च गर्ने भन्ने विषयमा छलफल नगरिएको भन्दै वडा नम्बर 7 जनप्रतिनिधिहरू बाहिरिएका हुन्। यस्तै नगरपालिकाका विभिन्न समितिहरू अपारदर्शी ढंगबाट गठन गरेको आरोप लगाउँदै कार्य पालिका तथा नगरसभालाई कुनै जानकारी नदी एकलौटी ढंगबाट अघि बढ्न खोजेको र पक्षपाती शासन व्यवस्थाको बीजारोपण गरेको वडा अध्यक्ष खड्काको भनाई छ।
नेपालगंजका चोकहरूमा सीसी क्यामेरा जडान गर्न शुरू गरिएको छ। नगरका 14 चोकमा 57 सीसी क्यामेरा जडानको काम शुरू भएको नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो। नेपालगंजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीसी क्यामेरा जडान शुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेको निगरानीमा हुने गरी सीसी क्यामेरा जडान गरिएको बाँकेका एसपी ट्रेक बहादुर तामाङले जानकारी दिनुभयो। सीसी क्यामेरा जडानको काम अन्तिम चरणमा पुगिसकेको संघले जनाएको छ।
बाँके जिल्लालाई खुला दिशामुक्त घोषणाको तयारी पूरा भएको छ। बाँकेका 8 स्थानीय तह खुला दिशामुक्त भइसकेकाले यही 28 जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न लागेको हो। बाँकेमा सरकारको रणनीतिक लक्ष्य भन्दा 2 ढिलो गरी भोलि 28 खुला दिशामुक्त घोषणा गर्न लागेको जिल्ला स्वच्छता समन्वय समिति बाँकेले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयानारायण सुवेदीले जिल्लालाई खुला दिशामुक्त घोषणा गरिसकेपछि पूर्ण सरसफाईयुक्त अभियान थालिने बताउनु भएको छ। प्रमुख प्रशासकीय सुवेदीले पुराना सार्वजनिक शौचालयलाई मरमत गरी प्रयोगमा ल्याइने बताउनु भएको छ। 5,13,905 जनसंख्या रहेको बाँकेमा हाल सबैले शौचालय गर्दै आएको स्वच्छता समन्वय समिति बाँकीले दावी गरेको छ। समितिले शौचालय नभएका परिवारका लागि होलियामा 3 पुरैनी र साईगाउँमा 2 गरी बाँकेमा 7 साझा शौचालय समेत निर्माण गरिदिएको जिल्ला स्वच्छता समन्वय समिति बाँकेका प्रमुख राजकुमार चौधरीले जानकारी दिनुभयो।
थारू समुदायमा मात्र जनस्वास्थ्यको समस्याको रूपमा देखा परेको सिकल सेल एनिमिया रोकथामको लागि बच्चा जन्मिना साथ सिकल सेल जाँच गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन्। थारू बाहुल बाँके बर्दिया दाङ कैलाली कञ्चनपुरमा सिकल सेल एनिमियाबाट सयौं थारू समुदाय पीड़ित भएका छन्। भेरी अञ्चल अस्पताल नेपालगंजका वरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डेले सिकल सेलको निराकरणका लागि समुदायमा सचेतनासँगै रोकथामका लागि विभिन्न उपाय मध्ये समुदायमा जन्मने नयाँ बच्चालाई सिकल सेल एनिमिया भए नभएको जाँच गराउनुपर्ने बताउनुभयो। डाक्टर पाण्डेले सिकल सेल एनिमिया बच्चा जन्मदै आमा बाबुबाट उनीहरूमा आउने भएकोले त्यस्ता बच्चालाई एनिमिया निमोनिया जन्डिसको लक्षण देखिने गरेको बताउनुभयो। रोग र समस्याको बारेमा पहिचान नभएकै कारण एउटा रोगको उपचार गर्नुपर्ने ठाउँमा अर्को रोगको उपचार हुने गरेको छ।
संसदीय समय विशेष समितिको बैठकका लागि कार्यविधि तय गर्न 3 उपसमिति चयन भएको छ। सिंहदरबारमा बसेको संसदीय सुनवाई विशेष समितिको पहिलो बैठकले कार्यविधि तय गर्नका लागि योगेश भट्टराई र शिवकुमार मण्डल केवट र पुष्पा भूषाल रहेको तीन सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिलाई आजसम्म कार्यविधि तय गर्ने कार्यदेश दिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मण लाल कर्णले बताउनु भएको छ। संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ। संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि हिजो 15 सदस्यीय समिति गठन भएको हो। प्रधान न्यायाधीशमा दीपक राज जोशीको नाम सिफारिश भए पनि समिति गठन नहुँदा सुनवाई प्रक्रिया शुरू हुन नसकेको हो। समितिले प्राथमिकताका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग राजदूतहरूको सुनवाई सम्बन्धी पक्षको सिफारिशका आधारमा तय गर्ने जनाएको छ।
बाँकेको आर्मी ब्यारेकभित्र तार जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका एक कौशिला नगरमा रहेको पश्चिम पीर्तना तालिम केन्द्रमा तार जडान गर्ने क्रममा तिलकराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
अरू 11 महिना शुरू नहुने विकास निर्माणका काम पनि आर्थिक वर्ष सकिने लाग्दा असारको अन्त्यतिर आएर गर्ने र हतार हतारमा गर्ने बजेट सक्ने परिपाटी अझै रोकिएको छैन। यसले गर्दा गुणस्तरीय काम नहुने र बजेट पनि सकिने समस्या कायम रहेको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही नागरिकलाई आर्थिक वर्ष सकिने लाग्दा असारको अन्त्यतिर हतार हतारमा गर्ने बजेट सक्ने परिपाटी किन नरोकिएको होला भनी सोधेका छौं। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
विभिन्न योजनाहरू छ, नगरपालिकाहरू विभिन्न निकायहरूको योजनाहरू छ, त्यो योजनाहरू यो असार मसन्तभित्र विभिन्न अनुगमन गरेर त्यो काम कति भएको छ, त्यो काम जति भएको छ त्यसको मूल्याङ्कन गरेर मात्र त्यसको रूपमा पैसा दिनुपर्ने हुन्छ। तर अनुगमनै नगरेर विभिन्न निकायहरूले कागजी कागज गरेर मात्र त्यो पैसा दिइरहेको अवस्था छ। त्यसको लागि पनि यो सरकारले अत्याधिक मात्रामा हेरेर अनुसन्धान गरेर त्यसको रोक्नुपर्ने देखिन्छ। निर्माण कार्य गर्ने मान्छेहरूले यो असार मसन्तमा काम गर्ने र अगाडि पछाडि नगर्ने रूपमा मैले के बुझिरहेको छु भने त्यतिखेर यो सरकारले पनि तपाईँको आँखा सिमरिरहेको अवस्था छ। अनि तपाईँको अन्तिममा दुई तिन महिनामा काम गरेर यो क्वालिटीयुक्त काम नगर्ने, क्वान्टिटीयुक्त पनि हुन्छ, त्यो क्वान्टिटीहरू नमिसाएर, किनभने ठेकदारहरूले घटी घटाउमा लिइरहेको हुन्छन्। त्यो घटी घटाउमा लिँदाखेरि उनीहरूले अब त्यो घटेको मेन्टेन गर्नको निमित्त पहिला इस्टिमेट गर्दाखेरि, डिटेल इस्टिमेटहरू गर्दाखेरि त त्योमा क्वालिटीयुक्त काम गर्न नसकेर उनीहरू काम रोकिरहेका हुन्छन्। जब असार मसन्त अब अन्तिम तपाईँ क्वालिटीयुक्त काम गरिरहेका हुन्छन्, जब असार मसन्तमा गरिन्छन् म्याक्सिमम कामहरू, त्यो कामलाई रोक्नुपर्ने हुन्छ। साउन भदौबाट नै कामहरू सुरु गरेर ती कामहरूलाई, योजनाहरूलाई अगाडिबाट नै काम गर्ने प्रयास गर्नुपर्छ भन्ने मेरो
चाहिँ। अरू बेला भए चाहिँ हुन्थ्यो होला, असार मसन्तमा पानीको मौसमले गर्दाखेरि अलिक काम गर्ने गाह्रो हुन्छ, भने जस्तो काम गर्न सकिन्न, त्यसले गर्दा काम गर्ने गाह्रो हुन्छ होला, कारवाही गर्नुपर्छ।
असारको महिनामा बढी पैसा खर्च गर्नुको मुख्य कारण भनेको रातारात तपाईँको चाहिँ 14-15 गते बिचमा, असारको 14-15 गते तपाईँको चाहिँ सम्झौता गरेर जो पैसा गर्ने प्रवृत्ति छ, पैसा सिद्ध्याउने ढुकुटी सिद्ध्याउने जो नितान्त चाहिँ परिपाटी छ, त्यसको अन्त्य गर्नुपर्छ भन्ने लाग्छ मलाई। तपाईँको चाहिँ साउनदेखि नै तपाईँको इन्जिनियर र प्राविधिक तपाईँको तयारी अवस्थामा रहेर इस्टिमेट तयार गरेर गत वर्षको लागि तपाईँको चाहिँ अख्तियारी दिएर तपाईँको काम सञ्चालन गर्छ भन्ने मलाई लाग्छ।
भेरी खबरमा खेल खबरसँग अन्य खबर बाँकी नै छन्, अहिलेलाई भने अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सेरेफसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दाङको तुलसीपुरमा ना 5X5768 नम्बरको बसले ठक्कर दिँदा एकजना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाले बसको ठक्करबाट शान्तिनगर गाउँपालिका 3 का 55 वर्षीय लक्ष्मीराम बिटालुको मृत्यु भएको बताउनु भएको छ। घटनापछि तुलसीपुर बस पार्क क्षेत्र भने केही बेर हिजो तनावपूर्ण बनेको थियो।
हुम्लाको खारपुनाथ गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाको 5 वडाका 15 महिना मुनिका बालबालिकाले 11 प्रकारका रोग विरूद्ध खोप लगाएपछि गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो। जिल्लाको 7 वटा गाउँपालिका मध्ये खारपुनाथ गाउँपालिका पहिलो पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीले बताउनुभयो।
साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घरती मगरलाई मृत्युदण्डबाट बचाउन साउदी अरबबाट 8 लाख रकम संकलन भएको छ। साउदीमा रहेका नेपालीहरूले दिलबहादुर घरतीको जीवन रक्षाका लागि 8,27,118 रूपियाँ संकलन गरेका हुन्। साउदी अरबमा संकलित रकम नेपाल मगर संघले पत्रकार सम्मेलन गरेर दिलबहादुर घरती बचाउको लागि ब्लड मनी संकलन अभियान मूल समितिलाई हस्तान्तरण गरेको हो। संकलित रकम मगर संघका अध्यक्ष नवीन रोका मगर र दिलबहादुरका पत्नी मनिका बुढालाई हस्तान्तरण गरिएको हो। रोल्पा नगरपालिका 10 रोल्पा घर भएका दिलबहादुर विगत 2 वर्षदेखि साउदीको जेलमा रहनु भएको छ। उहाँले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोकिन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको 75% गल्ती देखाई करिब 65 लाख रुपियाँ क्षतिपूर्ति दिन फैसला गरेको छ। साउदी स्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत्र 22 गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई 65 लाख तिर्नुपर्ने भएको छ। दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलेको खातामा 40 लाख रकम जम्मा भइसकेको छ।
भेरी खबरमा अब लागौं अन्तर्राष्ट्रिय खबरतिर। गुफामा फँसेका 12 जना 11 वर्षदेखि 16 वर्षका फुटबल खेलाडी सहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ। गएको जुन 23 गतेदेखि एक फुटबल प्रशिक्षक सहित 12 जना गुफामा फँसेका थिए। गुफाबाट गएको आइतबार 4, सोमबार 4 र मंगलबार 5 जनाको उद्धार गरिएको हो। फुटबल कोच सहित 12 जना बालकलाई गुफाबाट टोलीले सकुशल उद्धार गरेको हो। गुफामा फँसेका सबैको उद्धार गर्न 18 दिन लागेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। उनीहरूलाई निगरानीका लागि अस्पतालमा 7 दिनसम्म राखिने थाई अधिकारीहरूले जनाएका छन्। संक्रमण नफैलियोस् भनेर उनीहरूलाई अलग अलग राखिएको छ। एक हप्ता अस्पताल बस्नुपर्ने कारण उनीहरू विश्वकप फुटबलमा सहभागी हुने सम्भावना न्यून रहेको छ। उद्धार कार्यमा विभिन्न देशका उद्धार टोलीको सहभागिता रहेको थियो। गुफामा 4 जना उद्धार कर्ताहरू रहेको र उनीहरू पनि निस्कने क्रममा रहेको बीबीसीले जनाएको छ। विपत्ता भएको 9 दिनपछि मात्रै गोताखोरहरूले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए। उद्धारकर्ताहरूले उनीहरूसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए। 18 दिनसम्म लगाएर गुफामा फँसेका सबैको सकुशल उद्धार गरेको भन्दै विश्वका नेताहरूले उद्धारकर्ताहरूको प्रशंसा गरेका छन्। बेलायती प्रधानमन्त्री टरिजा मेले सफलतापूर्वक उद्धार सम्पन्न भएको भन्दै उद्धारकर्ताहरूको प्रशंसा गर्नुभएको छ।
बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। डिफेन्डर सामुएल उम्टिटीको गोल हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधि दावेदार बेल्जियमलाई 1-0 पराजित गरेको हो। सन् 1998 विजेता फ्रान्सले सन् 2006 पनि फाइनलमा स्थान बनाएको थियो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको थियो भने 34 मिनटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो तर एन्टोइन ग्रिजम्यानको पासमा एम्बाप्सले मिलाइदिएको बललाई भने ओलिभर जिरुडले गोलमा परिणत गर्न सक्नु भएन। 40 मिनटमा फ्रान्सले अर्को गोल गर्ने मौका पाएको थियो। एम्बाप्पेको पासलाई पाडाले गोलको दिशा दिएपछि बेल्जियमका गोलकिपर कोट्टु बाधक बन्नुभएको हो। पहिलो हाफको इन्जुरी समयमा बेल्जियमले निकै राम्रो मौका पाएको थियो भने केभिन डी ब्रियोनको क्रसलाई रोमुल लुकाकुले कनेक्ट गर्न नपाएपछि पहिलो हाफ गोल रहित बनेको हो। दोस्रो हाफको 6 मिनटमा फ्रान्सले अग्रता लियो भने ग्रिजम्यानको कर्नर प्रहारलाई सामुएल उम्टिटीले हेड मार्फत गोलमा परिणत गर्नुभएको हो। यस क्रममा उनले मिराउन फेलानीलाई भने बिट गर्नुभएको थियो। इन्जुरी समयमा फ्रान्सले 2 उत्कृष्ट अवसर पाएको थियो। बेल्जियमले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो पटक विश्वकप फाइनल खेल्ने लक्ष्य पूरा हुन सकेन। फ्रान्सले अब इङ्ल्यान्ड र क्रोएसियाको विजेतासँग 21 संस्करणको उपाधिका लागि खेल्ने भएको छ। इङ्ल्यान्ड र क्रोएसिया बीचको फाइनल सेमी फाइनल भने आज हुने भएको छ। विश्वकप विशेषसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशका शिक्षकहरूले सामाजिक विकास मन्त्रालयलाई 26 बुँदे माग पत्र बुझाए। प्रादेशिक शिक्षक अस्पताल गठन गर्न माग।
डाक्टर केसीको माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले सरकारलाई दिएको 72 घण्टे अल्टिमेटम सकियो। देशभर आन्दोलन थाल्ने संघको चेतावनी।
कोहलपुर पूर्ण खोपयुक्त नगर घोषणा। नेपालगञ्जका 14 चोकमा 57 CC क्यामेरा जडान।
र फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश, बेल्जियम 1-0 पराजित। हवस् तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हालसमा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सन्तोष बिसी र ढिलो राउत पनि विदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।